नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 9 गते सोमबार, आषाढ़ कृष्ण पक्ष त्रयोदशी तिथि, तद अनुसार 23 जून सन् 2025, नेपाल सम्बत 1145, आज तस लागा 13। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर नागरिक दैनिकबाट लिँदैछौ। जीवन जिउने सहारा बन्दै कोहलपुर चौराहा शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सामान्य परिभाषामा चौराहा भन्नाले चौबाटो अर्थात चारैतिर बाटो गएको वा चारैतिरबाट आएको बाटो मिल्ने स्थान बुझिन्छ। तर कोहलपुर चौराहा जस्ता ठाउँहरूको अर्थ अब केवल सड़क मिल्ने स्थलमा मात्रै सीमित छैन, यो अब जीवन जीविकोपार्जन र अवसरको केन्द्र बनेको छ। कोहलपुर चौराहा अहिले दर्जनौं व्यक्तिको दैनिक जीविकोपार्जनसँग जोड़िएको छ। सड़क किनारमा झोला तथा प्लास्टिकमा राखेर फलफूल पानी बिक्री गर्नेदेखि लिएर यातायात व्यवसायमा संलग्न चालक सहचालकसम्मको जीवन चौराहामा अडिएको छ। विगतमा घरभित्र सीमित महिला अहिले चौराहाको पेटीमा व्यवसाय गरिरहेका छन्, जसले आत्मनिर्भरतर्फ डोर्याएको छ। चौराहा सधैँ भीड़भाड़ रहने ठाउँ हो, यही भीड़भाड़ले बजार सृजना गर्छ, जसबाट विभिन्न प्रकारका व्यवसाय फस्टाउँछन्। यही चौराहामा हरेक दिन हजारौं रूपियाँको कारोबार हुन्छ। फलफूल पानी जुत्ता सिलाउने जस्ता सेवामूलक व्यवसायले पनि चौराहालाई साना व्यवसायको हब बनाएको छ। बिहान 5 बजे घड़ीले घण्टी बजाउँछ, केलाशाही त्यो समयभन्दा अघि नै उठी सक्नु भएको हुन्छ। झोलाभरि फलफूल राखेर उहाँ कोहलपुर चौरातिर लम्किनुहुन्छ। उहाँसँगै शहरको अर्को कुनामा 28 वर्षीय निर्मला शाही पनि झोलामा फलफूलको पोका बोकेर हिँड्नुहुन्छ। कोही स्याउ बेच्छन्, कोही आँप त कोही पानी। कोहलपुर चौराहा उनीहरूका लागि जीवन जिउने आधार बनेर उभिएको छ। निर्मला जुम्ला सिजाकी हुनुहुन्छ। उहाँ गत पुसमा कोहलपुर झर्नु भएको हो। 3 छोराछोरीलाई पढाउन छोराछोरीको भविष्यको चिन्ताले जुम्लाबाट कोहलपुर झरेकी निर्मला भन्नुहुन्छ, गाउँमा घर चल्यो तर छोराछोरीको पढ़ाइ चलेन। यहाँ आएर कमाईसँगै छोराछोरीको पढ़ाइ पनि राम्रो भएको छ। उहाँ अहिले हरेक बिहान फलफूलको झोला बोकेर चौराहा पुग्नुहुन्छ। कहिले आँप, कहिले केरा, कहिले साउ त कहिले आलु बखडा उहाँको झोलामा हुन्छन्। हरेक दिन हरेक फलफूल। एउटै उद्देश्य छ, छोराछोरीहरूको राम्रो पढ़ाई, राम्रो जीवन। जीवन जिउने सहारा बन्दै कोहलपुल चौराहा शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा 73 जिल्लामा डेंगी 1400 संक्रमित, काठमाडौँमा सबैभन्दा बढ़ी 156 संक्रमित शीर्षकको खबर प्रकाशित छ। मुलुकभर डेंगी संक्रमितको संख्या 1400 नाघेको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्या 6 महिनामा 1403 पुगेको छ भने संक्रमण 73 जिल्लामा फैलिएको छ। रसुवा, मनाङ, हुम्ला, डोल्पा बाहेक बाँकी 73 जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ। गत साता मात्र थप 40 जनामा संक्रमण पुष्टि भएको छ। डेंगी संक्रमित 7 प्रदेशमध्ये सबैभन्दा बढ़ी बागमतीमा 371 जना, कोशीमा 279, गण्डकीमा 251, लुम्बिनीमा 245, सुदूरपश्चिममा 184 जना, कर्णालीमा 32 र मधेसमा 21 जना रहेको ईडीसीडीले जनाएको छ। काठमाडौँमा सबैभन्दा बढ़ी 156 जना संक्रमित भेटिएका छन्। काठमाडौँको टेकु स्थित शहीद शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका अनुसार डेंगी पुष्टि भएर भर्ना भएका 6 जना बिरामी उपचार गराएर फर्किएका छन्। अस्पतालका निर्देशक डाक्टर युवानिधि बसौलाले ओपीडीमा आउने बिरामी मध्य दैनिक 1-2 जनामा संक्रमण देखिएको बताउनुभयो। हरेक दिन 1-2 जना डेंगी संक्रमित उपचारका लागि आउने गरेका छन्। सँगै मौसमी रूगाखोकी को उपचार गराउन आउने बिरामीको संख्या पनि त्यस्तै छ। उहाँले भन्नुभयो, 73 जिल्लामा डेंगी 1400 संक्रमित शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। राजावादीको प्रदर्शनमा भएको क्षतिमा बीमाबाट 1.5 करोड़ मात्र भुक्तानी शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। गत चैत 15 राजावादीको प्रदर्शनमा भएको क्षतिमा 1.5 करोड़ रूपियाँको मात्र दावी भुक्तानी भएको छ। उल्दंगामा 4,21,80,000 रूपियाँ बराबर बीमा दावी परेकामा जेठ अन्तिम सातासम्म 1,58,45,000 रूपियाँ मात्र भुक्तानी भएको बीमा प्राधिकरणको तथ्याङ्क छ। प्रदर्शनका क्रममा सरकारी तथा निजी सवारी साधन भवन लगायत भौतिक संरचना तोड़फोड़ हुँदा 46,90,85,340 रूपियाँ बराबरको क्षति मागदाबीसहित प्रहरीमा जाहेरी परेको थियो। बीमा कम्पनीमा भने करिब 4.25 करोड़को मात्र दावी परेको थियो। तोड़फोड़ भएका मध्ये निकै थोरै सम्पत्ति व्यवसायको मात्र बीमा भएकाले दावी पनि कम परेको बताइएको छ। यस आधारमा प्रदर्शनमा भएको क्षतिको कुल दावी मध्ये 42 करोड़ भन्दा बढ़ीको बीमा छैन। उनीहरूको क्षति कसले बिहोर्छ भन्ने यकिन छैन। प्रदर्शनमा 56 घर संस्था एवं कार्यालयमा भएको तोड़फोड़ तथा आगजनीबाट 39,92,36,676 रूपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। राजावादीको प्रदर्शनमा भएको क्षतिमा बीमाबाट 1.5 करोड़ मात्र भुक्तानी शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा छाता ओर्दैमा बाहिरिन्छ करोड़ौं शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। बर्खायाम शुरू भएसँगै छाताको प्रयोग बढ़न थालेको छ। त्यसो त अत्यधिक गर्मी र नेपालको सन्दर्भमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमा पनि यसको प्रयोग अनिवार्य मानिन्छ। नेपालीको जीवनशैलीसँग नै नजिक रहेको यसको प्रयोगमा भने मुलुक विदेशमै निर्भर रहनु परेको छ। नेपाली बजारमा वर्षेनी औसतमा 45 लाख भन्दा बढ़ी छाता भित्रिने गरेको देखिन्छ। पछिल्ला 5 वर्षको छाता आयातको विवरण हेर्दा यसको माग क्रमिक रूपमा बढ़ेको पाइन्छ। 3 वर्ष यता यसको माग अझ तीव्र रूपमा बढ़ेको तथ्याङ्कले पुष्टि गर्छ। वर्षेनी लाखौं छाताको माग हुने भए पनि मुलुकभित्र यसको उत्पादन नै हुँदैन। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष 2081-82 को 11 महिना नेपालले 46,56,000 थान छाता आयात गरेको छ। यसमा छाताका लागि आवश्यक फ्रेम, डण्डी र टेलिस्कोप छाता जोड़िएको छैन। त्यो समय जोड़दा छाता आयातको संख्या थप 50,000 थानले बढ़छ। बर्खायाम शुरू हुन थालेको चालू आर्थिक वर्षको बाँकी 1 महिनामा पनि यसको आयात थप बढ़ने देखिन्छ। छाता मात्र आयात गर्दा नेपालबाट 11 महिनामा 62 करोड़ रूपियाँ बाहिरिएको छ। छाता आयात बापत सरकारले 18 करोड़ रूपियाँ भन्सार राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा नेपालले 52,31,000 छाता आयात गरेको थियो, जस बापत 65 करोड़ रूपियाँ नेपालबाट बाहिरिएको छ। छाता ओर्दैमा बाहिरिन्छ करोड़ौं शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। ऊर्जामा बैंकले बढ़ाए लगानी शीर्षकको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। वाणिज्य बैंकहरूले जलविद्युत तथा ऊर्जा क्षेत्रमा तोकिएको सीमाभन्दा बढ़ी कर्जा प्रवाह गरेका छन्। अन्य क्षेत्र सुस्त भइरहँदा जलविद्युत परियोजनामा भने कर्जाको माग र लगानी दुवै बढ़ेको हो। जलविद्युत परियोजना निर्माण भइरहेका कारण यस क्षेत्रमा कर्जाको माग बढ़ेको बैंकरहरू बताउँछन्। यही कारण नियामकीय व्यवस्थाले कायम गरेको न्यूनतम सीमाभन्दा बढ़ी कर्जा लगानी हुन सकेको उनीहरूको भनाइ छ। वाणिज्य बैंकहरूले आगामी असार मसान्तसम्ममा कुल कर्जाको 7% ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ। चैतसम्ममा नै बैंकहरूले 8.80% कर्जा क्षेत्रमा कर्जा ऊर्जा क्षेत्रमा लगानी गरिसकेका छन्। असार मसान्तसम्ममा यस्तो क्षेत्रमा कर्जा लगानी झनै बढ़ने जानकारहरू बताउँछन्। बैंकरहरूले चैतसम्ममा 39 खर्ब 13 अर्ब रूपियाँ ऊर्जामा कर्जा लगानी गरेका छन्। यस्तो क्षेत्रमा गरिएको कर्जा लगानी आगामी 2084 असारसम्म 10% पुर्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। समग्रमा ऊर्जा तथा जलविद्युत क्षेत्रमा न्यूनतम सीमाभन्दा बढ़ी कर्जा प्रवाह भए पनि केही बैंकहरूले भने अझै सीमा कायम गर्न सकेका छैनन्। असार अन्तिमसम्ममा केही मात्र बैंकले सीमा कायम गर्न सक्ने भए पनि केहीले भने नसक्ने देखिएको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अम्लेखगंज लोथर पाइपलाइनले लियो गति शीर्षकको खबर कारोबारबाटै लिँदैछौ। दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तार परियोजना अन्तर्गत बाराको अम्लेखगंजदेखि चितवनको लोथरसम्म 62 किलोमिटर पाइपलाइन निर्माणले गति लिएको छ। परियोजना निर्माणका लागि नेपाल भारत दुवै देशका प्रतिनिधिहरूबीच विभिन्न चरणमा छलफल भएपछि आईओसीले जतिसक्दो छिटो जमीन हस्तान्तरण गर्न नेपाललाई अनुरोध गरेको छ। दबावमा परेको नेपाल आयल निगमले कामलाई तीव्रता दिएसँगै परियोजनाको कामले गति पाएको हो। आयल निगम तथा आईओसीका माथिल्लो तहका प्राविधिकहरूले परियोजना निर्माण क्षेत्रको अवलोकन सर्वे डिजाइनका लागि लोकेशन अध्ययनपछि टेण्डर निष्कासनसम्मको तयारी अघि बढ़ेको आयोजनाका प्रोजेक्ट म्यानेजर अभिषेक ठाकुरले बताउनुभयो। यो खबर कारोबार दैनिकबाट लिएका हौं। शब्दाह मेसिन खरिद प्रक्रियामा 10 करोड़ भन्दा बढ़ी भ्रष्टाचार शीर्षकको खबर नेपाल समाचार पत्रबाट लिँदैछौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शब्दाह मेसिन खरिद प्रक्रियामा भ्रष्टाचार भएको अभियोगमा 2 कम्पनी सहित पशुपति विकास कोषका 14 जना विरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद सदस्य राजकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवड़ा समेत 14 जना र 2 कम्पनीलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो। प्रतिवादीहरूमा पशुपति क्षेत्र विकास कोष, देवपत्तन काठमाडौँका तत्कालीन निमित्त सदस्य सचिव राजु कुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवड़ा, तत्कालीन निमित्त उपनिर्देशक एवं हालका उपनिर्देशक रेवती रमन अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिजेल लगायत छन्। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा विपिनको अवस्था अझै अज्ञात, हमासले बन्धक बनाएका 8 जनाको सब फेला शीर्षकको खबर प्रकाशित छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजापट्टीमा हालैको सैन्य अपरेशनका क्रममा 3 इजरायली बन्धकहरूको शव फेला परेको जानकारी दिनुभएको छ। शनिबार प्राप्त शवहरूमा योनाटन समरोनु, ओफ्रा कोइदार र स्टाफ सार्जेन्ट साई लेविन्सनका रहेका छन्। प्रधानमन्त्री नेतन्याहुले विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गर्नुभएको हो। यस सफल अपरेशनका लागि उहाँले आफ्ना कमाण्डरहरूलाई धन्यवाद पनि दिनुभएको छ। विपिन जोशीको अवस्था भने अझै अज्ञात छ। हमासको आक्रमणमा परि 10 जना नेपालीको मृत्यु भएको थियो। 11 महिनाका लागि लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका कैलालीका नारायण प्रसाद नेउपाने, आशिष चौधरी, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेश कुमार सरकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारीको मृत्यु भएको थियो। अहिलेसम्म विपिन जोशीको अवस्था भने अज्ञात छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। इरान इजरायल युद्धमा होमियो अमेरिका शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। एक सातादेखि इजरायल इरान संघर्ष चलिरहँदा आइतबार बिहानै अमेरिकाले पनि इरानमाथि हमला गर्दै उक्त युद्धमा होमिएको छ। इरान इजरायल युद्धमा अमेरिकाको प्रत्यक्ष प्रवेशसँगै मध्य पूर्वमा तनाव बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उद्देश्य केवल इरानको आणविक सम्वर्धनको क्षमतालाई ध्वस्त बनाउने रहेको दावी गर्नुभएको छ। आफ्नो योजनामा सफल भएको बताउँदै ट्रम्पले व्हाइट हाउसबाट गरेको छोटो टेलिभिजन सम्बोधनमा इरानको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गर्न सफल भएको बताउनु भएको छ। मध्य पूर्वमा तनावको धम्की दिने इरानले अब शान्ति स्थापना गर्नुपर्छ। राष्ट्रपति ट्रम्पले भन्नुभयो, यदि इरानले त्यसो गरेन भने भविष्यमा थप ठूला आक्रमणहरू हुनेछन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं। स्कटल्याण्डमा पाएको सफलताले मनोबल बढ़्यो, रोहित शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले स्कटल्याण्ड भ्रमणका क्रममा आईसीसी विश्वकप लीग टूमा पाएको सफलताले आगामी श्रृंखलाका लागि टोलीको मनोबल थप बढ़ने बताउनु भएको छ। स्कटल्याण्ड भ्रमणमा लीग टू र टी20 श्रृंखलामा सुखद प्रदर्शन गर्दै नेपाली टोली हिजो स्वदेश फर्किएको थियो। सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षक स्टुआर्ट लको आगमनसँगै थोरै समयमा धेरै सुधार आएको भन्न नसकिने उल्लेख गरे पनि टोलीको वातावरण भने राम्रो बनेको बताउनुभयो। स्कटल्याण्डमा नेपालले आईसीसी विश्वकप लीग टूको चार खेलमध्ये तीन जीत दर्ता गरेको हो। लीग टूको अंक तालिमा कमजोर देखिएको नेपालले यो भ्रमणमा भने सुधारिएको प्रदर्शन गर्यो। स्टुआर्टले टोलीको वातावरण र माइन्ड सेटमा पनि सुधार ल्याएको रोहितको भनाइ छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।